यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतको जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निन्दा। मृतकहरूप्रति समवेदना व्यक्त। कर्मचारी ट्रेड युनियनहरूको 10 बुधे संयुक्त माग र आन्दोलनको अल्टिमेटमका विषयमा गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड़। बाँकेमा असिना पानीले गहुँ बालीमा ठूलो क्षति। किसान मारमा र रसियाले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको ज्यान गयो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उक्त आक्रमणमा एकजना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भारतीय संचार माध्यमहरूका अनुसार हिजो अपरान्ह भएको उक्त आक्रमणमा परि एकजना नेपाली सहित 26 जनाको ज्यान गएको छ भने अन्य 10 जना घाइते भएका छन्। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध भएको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभयो। परराष्ट्र मन्त्री राणाले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको छ। परराष्ट्र मन्त्री राणाले घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यस सम्बन्धी विवरण प्राप्त हुनासाथ अध्यावधिक गरिने बताउनु भएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउनु भएको छ। उहाँ आज राति भारत फर्कनुहुनेछ। प्रधानमन्त्री मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै दोषीहरूलाई कार्यवाहीको दायरामा ल्याइने र आतंकवाद विरूद्ध सरकारको अडान अझ कड़ा हुने उहाँले स्पष्ट पार्नु भएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू कश्मीरमा भएको दुखद आतंकवादी आक्रमणप्रति दुःख प्रकट गर्नुभएको छ। आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहनु भएको व्हाइट हाउसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाड़ी रोबर्टो कार्लोस बीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भेटवार्ता भएको छ। विश्व विजेता कार्लोस नेपाल सुपर लीग एनएसएलको तेस्रो सिजनको खेल हेर्न काठमाण्डु आउनु भएको हो। प्रधानमन्त्री ओलीले खेलाड़ी कार्लोसलाई स्वागत गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाई आदान प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले खेलाड़ी कार्लोसलाई माउन्टेन फ्लाइट र सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो। आफूलाई स्वागत गरिएकोमा आभार व्यक्त गर्दै खेलाड़ी कार्लोसले नेपालका प्रधानमन्त्री युवा र खेलाड़ीसँग भेट्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन गरेको छ। समितिले आज विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलपछि प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी समावेशी पारदर्शी परिणाममुखी प्रविधि मैत्री भन्ने शब्दहरू राख्ने र सुशासनमुखी भन्ने शब्दको सट्टा सुशासन युक्त शब्द राख्ने प्रस्ताव अनुमोदन गरेको हो। यो सँगै विधेयकको प्रस्तावनामा अब संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गरी सुसेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेशागत रूपमा सक्षम सुदृढ सेवामूलक जन उत्तरदायी समावेशी पारदर्शी परिणाममुखी प्रविधि मैत्री र सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकाले भन्ने व्यवस्था भएको छ। यस्तै विधेयकको नाममा रहेको 2080लाई 2082 बनाउने प्रस्ताव पनि समितिले अनुमोदन गरेको छ। बैठकमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समेट्नुपर्ने भनेर दिएका कर्मचारी ट्रेड युनियनहरूको 10 बुधे संयुक्त माग र आन्दोलनको अल्टिमेटमका विषयमा गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले हिजो समितिको बैठकमा 10 बुधे माग पूरा गर्न 72 घण्टे अल्टिमेटम दिँदै माग सम्बोधन नभई आन्दोलन शुरू गर्ने चेतावनी दिएका छनृ। सरकारले उपत्यकामा सञ्चालन हुने यातायातका साधनलाई अपाङ्गता मैत्री बनाउने जनाएको छ। पानी जहाज विधेयकमाथिको दफावार छलफल गर्न आज बसेको राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साझा यातायातले शुरू गरेको अपाङ्गता मैत्री अभियानलाई सरकारी तवरबाट अघि बढ़ाइने बताउनुभयो। मन्त्री दाहालले नेपालको लागि पानी जहाज सञ्चालन नयाँ अभ्यास भएकाले तत्काल ऐन आवश्यक भएको र बाँकी कामहरू नियमावली र कार्यविधि बनाएर काम गर्न सकिने बताउनुभयो। बैठकमा पानी जहाज कार्यालयमा कर्मचारी नियुक्ति, काम कर्तव्य र अधिकारका साथै आपराधिक क्रियाकलापमा सहभागी भई गरिने सजायको विषयमा पनि छलफल भएको छ। बैठकमा पानी जहाज कार्यालयमा नियुक्ति हुने निरीक्षकको सम्बन्धमा पनि छलफल भएको छ। समितिको सभापति तुलसा कुमारी दाहालले विधेयक छलफलको अन्त्यमा पुगेको र भोलि बस्ने बैठकले पारित गर्ने जानकारी दिनुभयो। पछिल्लो पटक परेको असिना पानीले बाँकेमा गहुँ बालीमा ठूलो क्षति पुर्याएको छ। भित्र्याउन तयार भएको गहुँमा क्षति पुगेपछि किसान मारमा परेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
काटेर खेतमा राखिएको अवस्थामा भित्राउन नपाउँदै असिना पानी परेपछि किसान चिन्तित बनेका हुन्। जिल्लाका धेरै जसो स्थानमा बेमौसमी वर्षाले अन्नबाली भिजाइदिएर क्षति पुर्याएपछि अब के खाने र कसरी घर खर्च चलाउने भन्ने पिरलो किसानलाई छ। जानकी गाउँपालिकाका किसान रामचन्द्र रैदास:
एक हप्ता से ज्यादा हो गया काटे भैया, सब कोही गवाह है और तुम अत्ता लगाने लगावा गा है, किसके का किए का फस खाइए का हम लोग खावा जी, यही तो अत्ता है और दो चार बीघा हर काटा पड़ा है, अब खेती किसानी करने वाला कैसे का किया जाए।
जानकीकै अर्का किसान तीर्थराम यादवलाई पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेपछि चिन्ताले सताएको छ। अलिअलि बाहेक सबैजसो बाली नष्ट भएको यादवको दुखेसो छ। तीनै तहका सरकारले असिना बाली प्रभावित किसानलाई राहतको व्यवस्था गरिदिए सहज हुने तीर्थरामको भनाइ छ।
ज्यादा से ज्यादा 2% निकारेको मौका पाइने और निकारेको मौका नै पाइने, 100% गहुँ बेकार हो चुका है पुरै, और बच्चे लोग कैसे खाए, किसान जो करी नै खेती ऊ भी उनका जीना भी बहुत कर रहा है, कठिन है। गहुँ के विषयमा तीन ताके सरकार हमार है, उनसे अनुरोध भी है कि कोई पहल भी सरकार से करा जाए, किसान बहुत मर्कामा है।
बाँकेमा यसपालि गहुँ उत्पादन राम्रो भए पनि बाली भित्र्याउने बेलामा परेको बेमौसमी वर्षातले भने त्यसमा प्रभाव पारेको कृषि सम्बद्ध अधिकारीहरू बताउँछन्। कृषि ज्ञान केन्द्र बाँकेले क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहे पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेको देखिएको बताएको छ। कार्यालय प्रमुख विनोद घिमिरे:
बाँके जिल्लामा गहुँ उत्पादनको अवस्था चाहिँ राम्रो छ, यहाँ करिब 21,515 हेक्टरको हाराहारीमा छ भने यसको उत्पादन करिब 73,000 मेट्रिक टन छ। मौसम अनुकूल र किसानहरूले उन्नत बिउ बिजनको प्रयोग गरेको भएर गहुँको उत्पादन चाहिँ बाँके जिल्लामा राम्रो अवस्थामा थियो। केही दिन अगाडि अल्प वर्षाले गर्दा क्षति चाहिँ देखिएको छ, हामीले किसानहरूबाट प्रत्यक्ष त्यसको चाहिँ पाएका छैनौँ भने बाँके जिल्ला चाहिँ सबै स्थानीय तहलाई त्यो सम्बन्धमा जानकारी गराउनका लागि हामीले खबर गरेका छौँ।
स्थानीय तहहरूले पनि क्षतिको यकिन विवरण संकलन गरेर सक्दो राहत उपलब्ध गराउने बताएका छन्। थप राहतका लागि प्रदेश र केन्द्रमा पनि पहल गर्ने उनीहरूको भनाइ छ। जानकी गाउँपालिका अध्यक्ष छब्बन खान:
धेरै मर्कामा पर्नु भएको छ किसान भाइहरूले, त्यसले अब कसरी गर्ने, गाउँपालिकाको तर्फबाट के कति हुन्छ गराउनुला, र माथिबाट हाम्रो केन्द्रबाट अलिकता सहयोग पाएमा हामी केही न केही जनताको भइहाल्छ।
अधिकांश स्थानीयको जीविकोपार्जनको प्रमुख स्रोत नै कृषि हो, तर बाली भित्र्याउने बेलामा असिना पानी परेर बालीमा क्षति पुगेपछि भने किसानलाई सकस परेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
रिपोर्टपछि बाँकी समाचार। सभामुख देवराज घिमिरेले संसदमा शिक्षा विधेयकलाई प्राथमिकताको साथ पारित गर्नुपर्ने दायित्व रहेको बताउनु भएको छ। आज विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनैतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सो धारणा व्यक्त गर्नुभएको हो। सभामुख घिमिरेले बैठकमा नीति तथा कार्यक्रम बजेट र विद्यालय शिक्षा विधेयकको चापको कारण शनिबार र सार्वजनिक बिदा बाहेकको सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ। प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ भने सोही बमोजिमको क्यालेण्डर बारे वैशाख 12 गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेश हुनेछ। सभामुख घिमिरेले संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम, पूर्व बजेट छलफल तथा बजेटको चाप परेको धारणा राख्नुभयो। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताको साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको बताउँदै उहाँले आन्दोलनमा रहेका शिक्षकहरूले ऐन नलि नजाने बताएको स्मरण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 282 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा दुई देशको लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ति अनुसार सनिल नेपाललाई गणतन्त्र माल्टाको लागि नेपाल सरकारको गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। यस्तै प्राध्यापक डाक्टर धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसको लागि नेपाल सरकारको गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको जनाइएको छ। सुक्खा पहिरोको कारण अवरूद्ध भएको नारायणगढ़ बुटवल सड़क दुईतर्फी संचालनमा आएको छ। नवलपरासी बर्दाघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका दुई दाउन्ने क्षेत्रमा हिजो दिउँसो सुक्खा पहिरो खसेर अवरूद्ध भएको सड़क आज बिहानैदेखि दुईतर्फी संचालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेको कारण आवत जावत रोकेर पहिरो पन्छाइएको थियो। सड़क अवरूद्ध हुँदा सयौं सवारी साधन बाटोमा अलपत्र परेका थिए। हाल दाउन्ने खण्डमा राति 11 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन रोकेर सड़क विस्तारको काम भइरहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। कोशी राजमार्ग अन्तर्गत सङ्खुवा सभाको भोट खोला खण्ड पहिरोले अवरूद्ध भएको छ। आज बिहान मकालु गाउँपालिका 3 आलफाटेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रसियाले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको ज्यान गएको छ। युक्रेनको मध्य दक्षिणको मार हानिटस शहरमा कामदार लिएर गुड़िरहेको बसमा ड्रोन लागेको थियो। आक्रमणमा 30 जना घाइते भएका छन्। युक्रेन युद्ध अन्त्यको लागि बेलायत अमेरिका फ्रान्स जर्मनी र युक्रेनका अधिकारीहरूले छलफल गर्ने तयारी गरिरहेकै बेला सो आक्रमण भएको हो। अब मौसम। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन र चट्टानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भावना पनि रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। भारतको जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निन्दा। मृतकहरूप्रति समवेदना व्यक्त। कर्मचारी ट्रेड युनियनहरूको 10 बुधे संयुक्त माग र आन्दोलनको अल्टिमेटमका विषयमा गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड। बाँकेमा असिना पानीले गहुँ बालीमा ठूलो क्षति किसान मारमा र रसियाले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको ज्यान गयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।